सरोकार कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार। मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र रमा वाग्ले। आदरणीय श्रोता, राष्ट्रिय स्वतन्त्र पार्टीको ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन चितवनको भरतपुरमा हुँदैछ। हिजोदेखि शुरू भएको महाधिवेशन भोलिसम्म चल्नेछ। महाधिवेशनको दोस्रो दिन आज बन्द सत्रका कार्यक्रम सञ्चालन हुने र निर्वाचन प्रक्रिया शुरू गर्ने बताइएको छ। महाधिवेशनले पार्टीको राजनीतिक, वैचारिक तथा संगठनात्मक दस्तावेजमाथि छलफल गर्दै पार्टीको आगामी कार्यदिशा, नीति तथा कार्यक्रम पनि पारित गर्नेछ। महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्ने बताइएको छ। आज हामी राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा केन्द्रित रहेर सो पार्टीका नेता माननीय डाक्टर तारा जोशीसँग कुराकानी गर्दैछौ। डाक्टर, स्वागत छ कार्यक्रममा।
धन्यवाद।
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक महाधिवेशन अहिले चितवनमा भइरहेको छ र आज बन्द सत्र र निर्वाचनका कार्यक्रम गर्ने बताइएको छ। अहिले त्यहाँको माहौल कस्तो छ, के हुँदैछ बताइदिनु न। बन्द सत्र शुरू भयो कि भएन?
यो आफैमा एउटा त्यो हाम्रो पार्टीको प्रथम अधिवेशन भएको हुनाले एक ऐतिहासिक अधिवेशन छ र ऐतिहासिक यस अर्थमा पनि छ कि यो अधिवेशन हुनु पूर्व नै हाम्रो पार्टीले चुनावमा नेपाली जनताका बीचमा एकदमै राम्रो समर्थन, दुई तिहाईको समर्थन प्राप्त गरेको छ। यो पहिलो महाधिवेशन हुनुभन्दा अगाडि नै यो समर्थन प्राप्त गरेको छ। त्यस कारण यसमा सम्पूर्ण मान्छेहरूको, नेपाली जनताको एउटा ठुलो आकर्षण रहेको छ। यस अर्थमा पनि एउटा महत्वपूर्ण छ, ऐतिहासिक। तर दोस्रो अर्थमा देशको सबैभन्दा ठुलो लार्जेस्ट पार्टी, आशा बोकिएको पार्टीले कस्तो किसिमको नीतिहरू चाहिँ तर्जुमा गर्छ, कस्तो किसिमको बाटो अवलम्बन गर्छ र कस्तो किसिमको नेतृत्व अथवा नेतृत्व समूह ल्याउँछ भन्ने कुरा अर्थमा पनि यहाँ सबैतिरबाट यहाँ चाहिँ सबैका आँखा यहाँ चाहिँ परेका छन्। आँखा सबै को एउटा फोकल अहिलेको समाचार बनेको छ। त्यसो भावनाले यस अर्थमा पनि यो एउटा महत्वपूर्ण छ र यहाँ उत्साहपूर्ण वातावरण छ कार्यकर्ताहरूका बीचमा, खास गरी प्रतिनिधिहरूका बीचमा 4,000 भन्दा बढी प्रतिनिधिहरू समावेश सहभागी भएका छन्। विभिन्न डेलिगेट्सहरू, विभिन्न ठाउँबाट डेलिगेट्स आएर उहाँहरूको बीचमा राजनीतिको बारेमा, बाटो अनि सैद्धान्तिक पक्षमा, फर्मल इन्फर्मल फोरमहरूमा चाहिँ कुराकानी पनि भइरहेको छ। यी सबै कुराले पार्टीको आधिकारिकता निर्माण गर्नका लागि, पार्टीको एउटा विचार निर्माण गर्नका लागि सहयोग पुगिरहेको छ। यस अर्थमा यी सबै अर्थमा यो एउटा ऐतिहासिक सम्मेलनमा सबै मान्छेहरूको, धेरै नेपाली राजनीतिमा चासो राख्ने सबैजसो मान्छेहरूको ध्यान आकर्षणको एउटा थलो बनिरहेको छ।
हजुर, राष्ट्रिय स्वतन्त्र पार्टीले स्थापनाको छोटो अवधिमा एउटा ठुलो सफलता हासिल गरेको छ। अझै भने निर्वाचनमा झन्डै 2/3 नजिकको जनमत प्राप्त गरेको अवस्थामा यसले आफ्नो ऐतिहासिक महाधिवेशन गर्दैछ र हिजो उद्घाटन सत्रमा पनि विभिन्न दलका शीर्ष नेताहरूको उपस्थिति त्यहाँ देखिएको थियो। उहाँहरूको उपस्थिति, उहाँहरूको सुझाव, उहाँको शुभकामना मन्तव्य, पार्टी सभापतिको मन्तव्य, त्यसै गरी प्रधानमन्त्रीको मन्तव्य, यिनीहरूलाई हेर्दाखेरि, समग्रमा हेर्दाखेरि देशका नेतृत्वले के भन्न चाहेका थिए र देशलाई कसरी अगाडि बढाउन चाहेका थिए, अथवा राज्यसभाको लाइनलाई अन्य पार्टीले कसरी हेरेका थिए, समीक्षात्मक रूपमा बताइदिनु न।
हाम्रा अतिथिहरूले बोल्नु भएको भाषा प्रष्ट जनतासम्म पुगेछ। अलिकति उहाँहरूले आफ्नो सबभन्दा ठुलो कुरा राम्रो के हुन्छ, आफ्नो विगतलाई धेरैजसो अतिथिहरूले एउटा आफ्नो कमी कमजोरीलाई खुल्ला रूपले स्वीकार गरेको छ। यो हामीलाई, हाम्रो लागि पनि राम्रो कुरा हो, यो राम्रो सन्देश भन्छ। यसले केही कुराहरू अनि हामीलाई पनि अलिकति सचेत गराउन खोजेको जस्तो छ, त्यो पनि हाम्रो एउटा एसेटको रूपमा रहन्छ। हामीले त्यो कुरालाई पनि पोजिटिभ रूपले ल्याएको छ। समग्रमा अतिथिले अभिव्यक्त गर्नुभएका भावनाबाट हामीले सिक्ने, हामी सजग हुने एउटा कुरा छँदैछ। र दोस्रो कुरा, उहाँहरू आफैले पनि हिजोका कमी कमजोरी, हिजोका गल्तीहरूबाट उहाँहरू आफैले पनि सिक्छौँ, हामीले गल्ती भयो भन्ने कुरा स्वीकार गरेका छन्। त्यसले गर्दाखेरि मलाई यो राजनीतिक परिवेशलाई, हाम्रो नेपाली राजनीतिलाई यसले सकारात्मक नै मोड दिन्छ भन्ने लागेको छ र हामीले पनि यसलाई सकारात्मकमै लिएको छौँ।
यसैबीच हिजो प्रधानमन्त्री र राष्ट्रपतिका सभापतिले पनि आगामी दिशा, आगामी राजनीति अझै सकारात्मक बढ्ने भन्ने संकेत दिनुभएको छ। इन्द्र, यो भन्दै गर्दाखेरि जुन मैले विपक्षीकै कुरा फेरि पनि दोहोऱ्याए, उहाँहरूको शुभकामना मन्तव्यमा उहाँहरूले चाहिँ भन्दाखेरि सकारात्मक पाटो नै देखाउनु भएको छ, तर त्यो भित्र पनि कहीँ कतै आफू पछाडि परेको ईर्ष्या डाहा थियो या मनबाट नै सकारात्मक देखिन्थ्यो? के देखिन्थ्यो, अवस्था के थियो?
होइन, त्यो त उहाँहरूमा अलिकति समस्या छ, सबै सबैमा त्यस्तो एक खाली समस्या त होइन, केही साथीहरूमा त्यस्तो समस्या छ, तपाईँले देखिरहनु भएको छ। संसद हाम्रो हाउस पहिलो डे फर्स्टदेखि डे वानदेखि नै हामीले हाउसमा विरोधको सामना गरिरहेको छौँ, होइन, अनि त्यो विरोध चाहिँ बिना कारणको विरोधहरू पनि हामीले त्यहाँ देखिरहेको छौँ, कुनै लजिकल छैन, कुन त्यसको पोलिटिकल रिलेभेन्स पनि नभएका यस्ता खालि चाहिँ विरोधहरू सामना गरिरहेको छौँ। त्यो बाहिरी फ्रन्टहरूमा पनि त्यस्तो विरोधको सामना गरिरहनु पर्छ, उहाँहरूको त्यो एउटा समस्या होला, त्यो आफ्नो चाहिँ सङ्कुचित भएको एउटा लघुतावास होला, त्यो लघुतावास अभिव्यक्त भइरहेको छ भन्ने हामीले चाहिँ महसुस गरेका छौँ। तर पनि हामी त्यो कुरालाई तपाईँहरूमा लघुतावास यस्तो भन्ने त्यसमध्ये भएको क्रिएटिभ कुरा के हो हामीलाई लिनु हाम्रो लागि सबभन्दा महत्त्वपूर्ण हो, हामी त्यो लिइरहेको छौँ। त्यसमध्ये यदि कुनै कुरा क्रिएटिभ छ, कुनै कुरा चाहिँ राष्ट्रका लागि काम गर्ने छ, कुनै कुरामा हामी सचिनुपर्ने छ, कुनै कुरामा हामीले सम्बोधन गर्नुपर्ने कुरा छ भनेपछि हामी त्यसलाई चाहिँ हेरिरहेको छौँ। तर धेरै कुरा उहाँका दूतावासहरू चाहिँ पनि देखिरहेछन्, त्यसलाई हामीले चाहिँ उहाँहरूको त्यही त्यही रूपले उहाँहरूप्रतिको एउटा सहानुभूति
हजुर। हिजोको उद्घाटन सत्रमा विपक्षीलाई मात्र होइन पार्टीभित्रका नेता कार्यकर्ताहरूमा एक किसिमको आशंका थियो, पार्टी गुटमा जाने हो कि अथवा विभाजित हुन्छ कि, शीर्ष नेताको टकराव हुन्छ कि, सरकार सञ्चालनमा अवरोध हुन्छ कि भन्ने जुन हिजो किसिमको हिजोका दिनहरूमा आशंकाहरू थिए अथवा गफगाफमा यस्ता कुराहरू निस्किन्थे, यसको अन्त्य भएको हो या अझै केही आशंका बाँकी छ?
यो आशंका बिच बिचमा मान्छेले क्रिएट गरिरहन्छ, तर हामी गरिरहेछौँ कमसे कम राष्ट्रवादको हरेक कार्यकर्ता एउटा कुरामा के गरिरहेछ भनेपछि, साथीहरू हाम्रो दुईजना नेताहरू वरिष्ठ नेता र पार्टी सभापति दुईजना नेताहरूको बिचमा आवश्यक टक्राउ ल्याउन सकिन्छ कि भन्ने जुन बाहिरी प्रयास छ, त्यो प्रयास चाहिँ सफल हुन सक्दैन भन्ने हामी चाहिँ गर्दछौँ। किनभने उहाँहरूको सबै कुरा, उहाँको नेतृत्वको म्यानेजमेन्ट पनि राम्रोसित मिलाएको छ, उहाँको महत्वाकांक्षा पनि पदीय महत्वाकांक्षा भन्दा पनि राष्ट्र बनाउनु पर्छ भन्ने ढुटुटी भन्ने हुटुटी छ, र यो 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 सबै कारणले गर्दाखेरि अनि हामीले चाहिँ यो के अरे अर्गनाइजेसनल म्यानेजमेन्टमा र अनि त्यसले विचार सिद्धान्तमा र आफ्नो चाहिँ कर्तव्य पराणता सबै कुराहरूले मिलाएर हाम्रो पार्टीभित्र एकता रहिरहन्छ भन्ने कुरामा त हामी चाहिँ एकदमै दृढ छौँ, थियौँ, रहिरहन्छौँ। र यो हिजो नेता गुरुङले व्यक्त गरेका अभिव्यक्तिबाट पनि यो कुरा चाहिँ अब अब शङ्का गरिरहने मान्छेहरूलाई पनि एउटा किसिमको त्यो तपाईँहरूको शङ्का निरर्थक छ भन्ने सन्देश चाहिँ थाहा छ।
हजुर, अब यो भन्दै गर्दाखेरि हिजोको दिनमा देखेका आशंका कुराहरू, जो सदनमा भएका कुराहरू, यिनीहरूलाई पनि प्रश्न पार्यो प्रधानमन्त्रीज्यूले चाहिँ राष्ट्रियताप्रति अडिग छु भन्ने कुरा गर्नु अथवा विकासको लागि बालनजी गोल हान्नुहोस् म बल पास गर्छु भनेर पार्टी सभापतिले भन्नु, नबोलो भन्छु बोल्ने दिन आइहाल्छ भनेर प्रधानमन्त्रीले भन्नु, यी संकेतहरूले पनि अब राजनीतिमा अथवा राजसभाका नेताहरूप्रति जुन किसिमको लक्षित गरेर आरोपहरू लगाउने गरेका थिए विपक्षीहरूले, त्यसको पुष्टि अथवा त्यसलाई चाहिँ त्यो आरोपहरू निराधार भइसकेका हुन् अथवा के बाँकी छन् अझै?
होइन, आरोपहरूको कुरा यस्तो छ, उहाँ कहिले पनि ब्ल्याक एन्ड व्हाइटमा बोल्ने मान्छे, उहाँ चाहिँ त्यो डिप्लोमेटिक भएर अनि त्यसपछि कहिले खुसी, कुन शब्द बोल्दा को खुसी हुन्छ, कुन शब्द बोल्दा को दुखी हुन्छ भन्ने हेरेर भन्दा पनि उहाँ एउटा मिसन हेरेर, डेभलपमेन्टको मिसन हेरेर बोल्ने मान्छे हो। यसो हुनाले उहाँ चाहिँ एउटा बोलाइका सन्दर्भमा ब्ल्याक एन्ड व्हाइट बोल्ने हुनाले कसैले त्यसलाई चाहिँ विभिन्न सेन्समा प्रयोग गरेर विभिन्न तरिकाले छ, उहाँको मन चाहिँ, उहाँको हृदय चाहिँ नराम्रो बिल्कुलै छैन, त्यो सबै आम नेपाली जनता यस कुरामा कन्भिन्सन, उहाँको बोलाइमा लाई एउटा हाम्रो आम मान्छेकै ढङ्गले बोल्ने मान्छे हो उहाँ, चाहिँ कुनै एउटा कुलनीतिक प्रयोग गरेर, जार्गन प्रयोग गरेर, पोलिटिकल त्यस्तो किसिमको होइन। त्यस हिसाबले सबभन्दा पहिले मान्छेले मान्छेको हृदय बढी हेर्दो रहेछ, त्यस कारण हाम्रो प्रधानमन्त्रीको मन, हाम्रो प्रधानमन्त्रीको कार्य क्षमता यो चाहिँ हेरिरहेको छ। त्यस कारण यो यो बोलाइको सन्दर्भ एउटा छ, तर यद्यपि उहाँले फेरि पनि अर्को सन्दर्भमा सरकारका तर्फबाट आन्सर दिनुपर्ने, कुनै न खुल्ला ठाउँबाट आन्सर दिनुपर्ने थियो, त्यस कारण त्यो उहाँले आन्सर दिने प्रयास गर्नु परेको हो। उहाँले फेरि नबोल्ने मान्छे भन्नाले बोल्नु पऱ्यो र मैले आन्सर दिनु पऱ्यो, म त काममा बढी व्यस्त हुने मान्छे, बोलेर पनि कहिले काहीँ चाहिँ आन्सर दिनु पर्दो रहेछ भन्ने सन्दर्भमा पनि उहाँ त्यो कुरा चाहिँ गर्नु भएको छ। र यो बोलाइले केही कुरा उहाँ बाहिर चाहिँ विपक्षीहरूले उठाइरहेका, विपक्षीहरूले हेभक क्रिएट गरिरहेका केही कुराहरूलाई गतिले जवाब चाहिँ भएको छ।
हजुर, यति भन्दै गर्दाखेरि अब बन्द सत्र सुरु हुने प्रक्रियामा छ, अब यो बन्द सत्रमा के विषयहरू मुख्य रूपमा छलफल हुन्छन्, खास गरेर जुन नियमित रूपमा हुने प्रक्रिया त भइहाल्छन्, त्यो बाहेकका कि थप किसिमका एजेन्डाहरू पनि छन् कि
पार्टीका आन्तरिक एउटा केही सांगठनिक विधिहरू पनि हामीले तय गर्नु छ। कस्तो किसिमको सङ्गठन कसरी बनाउने, कसरी बनाउने, कति किसिमको हाम्रो सङ्गठनको स्वरूप बन्ने भन्ने किसिमको एउटा काज, कमसे कम तलको सङ्गठन त बनि नै सकेको छ, मान्छेको केन्द्रीय सङ्गठनको एउटा स्वरूपलाई पास गर्नुपर्ने अवस्था छ। त्यसपछि हामी अलिक यो अबको राजनीतिक यात्रा कतातिर जान्छ, हामीले राष्ट्रलाई कतातिर लैजानुपर्छ, हाम्रो अलिकति वैचारिक कुराहरू पनि हामी चाहिँ त्यहाँ उठ्छ। र अनि त्यसपछि हामीले खास गरेर डेभलपमेन्ट, खास गरेर हामी चाहिँ डेभलपमेन्टका इस्युजहरू चाहिँ महत्त्वपूर्ण इस्युहरू के हुन सक्छन्, अहिले अब देशको रूपान्तरण, आर्थिक रूपान्तरणका लागि के गर्न सकिन्छ भन्ने कुराहरू चाहिँ पनि हामी त्यहाँ उठ्छ। सम्भवतः टाइम कसले कति हामीलाई पर्मिट गर्छ, त्यसो टाइम पर्मिट गर्दै गर्दाखेरि म आफैले पनि सोचिरहेको छु, अहिलेको संविधान संशोधनको एउटा महत्त्वपूर्ण हामी एउटा पाटोमा पनि जाने भनेर भन्दै गर्दाखेरि संविधान संशोधनका बारेमा पनि अलिकति छलफल गर्न पाए हुन्थ्यो भन्ने चाहिँ, त्यो एकदमै अरू फर्ममा पनि कुरा गर्न सकिन्छ यदि टाइमले अनुमति दियो भने, त्यो फेरि एजेन्डा त्यसमा इन्जेक्ट गर्ने कि भन्ने केही साथीहरूको सोचाइ पनि त्यसमा मैले भेटाइरहेको छ।
महाधिवेशनमा हुने नियमित प्रक्रियाका कुराहरू त भइहाले, नेतृत्व चयनका कुराहरू, विभिन्न दस्तावेजमाथि छलफलका कुराहरू त भइहाले, तर राष्ट्रसभामाथि विगतदेखि नै उठ्दै आएको कुराहरू, वैचारिक दिशा, राजनीतिक दृष्टिकोण, यस्ता कुराहरू महत्वपूर्ण छन्। यो विषयमा यो महाधिवेशनले टुङ्गो लगाउँछ,
महाधिवेशनले टुङ्गो मोटामोटी हामीले त्योभन्दा अगाडि हाम्रो वैचारिकका बारेमा मान्छेले बच्चा कन्फ्युज क्रिएट गराउन खोजेको, हाम्रो वैचारिकीमा कुनै त्यस्तो किसिमको समस्या होइन अथवा थिएन राम्रो, त्यसलाई हामी अलिकति परिस्थिति गराउँला, त्यसलाई दृष्टिकोणबाट पनि छलफल गराउँला, त्यसलाई चाहिँ एक किसिमको एउटा महाधिवेशनको म्यान्डेटको रूपमा हामी त्यसलाई चाहिँ बनाउँला, तर वैचारिकमा पहिले पनि समस्या थिएन, त्यो मात्रै यति थियो। अलिअलि हाम्रो पनि के कमजोरी थियो भने त्यो वैचारिकीलाई, त्यो हाम्रो यो विचारलाई, हाम्रो धारणालाई, हाम्रो आर्थिक अवधारणालाई, हाम्रो राजनीतिक अवधारणालाई र हाम्रो विकास निर्माणका अवधारणालाई हामीले जनतामा यसरी लैजान्छौँ भनेर हामीले एउटा त्यो ब्लु प्रिन्ट नबनाउन सकेका मात्रै हो। ब्लु प्रिन्टलाई बनाएर, आन्तरिक रूपले ब्लु प्रिन्ट बनाएर पनि त्यो बाहिर जनताहरूका बिचमा हामीले त्यसलाई धेरै छलफलमा लैजानु नसकेका मात्रै हो। यदि हामी छलफलमा लैजान्थ्यौँ, टुक्रा टुक्रामा लैजान्थ्यौँ, इस्यु जुन इस्यु आयो त्यसमा पनि छलफल गर्थ्यौँ, त्यसलाई समग्रमा एउटै ठाउँमा उमेर लगाएका थिएनौँ, तर हामी समयले जति परिमिट दिन्छ त्यसमा छलफल गर्छौँ।
हजुर, यो भन्दै गर्दाखेरि राष्ट्रपाले निर्वाचनमा जाँदाखेरि आफ्नो घोषणा पत्रमा पनि अथवा वाचा पत्रमा पनि धेरै कुरा उल्लेख गरेको थियो, ती कुराहरूलाई पार्टीको महाधिवेशनबाट पनि पूरा गर्नुपर्ने हुन्छ, खास गरेर पार्टीको आर्थिक नीति भन्दा पनि रोजगारीका कुराहरू, शिक्षा, स्वास्थ्यको कुराहरू, सेवा प्रवाहका कुराहरूको जुन जनजीविकासँग जोडिएका छन्, यस्ता कुराहरूसँग जोडिएका कुराहरू जो जनतासँग प्रत्यक्ष रूपमा सरोकार राख्छन्, यो विषयमा पार्टीले के ठोस खाका ल्याउँछ, या हाम्रा घोषणा पत्रहरूमा, वाचा पत्रहरूमा छन् त्यही अनुसार अगाडि बढ्ने भनेर अगाडि जान्छ, के हुन्छ?
त्यो ल्याएकै छ, त्यो घोषणा पत्र भनेको त्यो लामो हाम्रो अध्ययन पछिको एउटा निष्कर्ष हो, हाम्रो कामको ढाँचा हो, हाम्रो कामको दिशा हो, त्यसो भन्नाले त्यो निस्किसकेका छ र त्यस अनुसारको काम पनि सुरु भयो, सरकारबाट त्यस अनुसारको काम पनि सुरु भएका छ। अब सरकारले त्यो कामलाई गति दिने कुरामा अरू कुरा उड्न सक्छ, त्यो कामलाई अझ स्पिडमा कसरी अगाडि बढाउन सकिन्छ भन्ने, अनि त्यसका ती काम गर्दै गर्दाखेरि प्रभावहरू के देखिए भन्ने बारेमा पनि छलफल हुन सक्ने भयो। तर हामीले चाहिँ नयाँ कुनै एजेन्डा ल्याएर त्यसका बारेमा हामी सुशासनका बारेमा यस्तो अब यस्तो गर्छौँ त्यो गर्नु भन्ने आवश्यक छैन, त्यो स्टेज गर्दा हामी अगाडि बढिसक्यौँ, त्यसका लागि हामीले त्यो कामलाई स्वीकृति गरिसक्यौँ र त्यो हामीले सरकारलाई कामको त्यो म्यान्डेट पनि दिइसकेको अवस्था हो। त्यसो भन्नाले त्यसमा हामी धेरै अल्गो लिनुपर्ने हामीलाई आवश्यकता छैन, किनभने पहिले नै यो त्यो काम चाहिँ भइसकेको छ।
यहाँले नयाँ राजनीति संस्कारको कुरा गर्नुहुन्छ, तर नेतृत्व चयनको प्रक्रिया हेर्दाखेरि पुराना दलभन्दा अथवा अरू दलभन्दा फरक देखिनु भएन,
त्यो धेरै 81 हामीलाई पनि सबै दलबाट आए, त्यो एउटा प्रभाव चाहिँ सबै पुरानो प्रभाव सबै एकैचोटि सबै चिजतिरबाट हटिहाल्छ भन्ने कुरा होइन, तर हामी समग्रमा धेरै हदसम्म हामीलाई यसलाई हटाइरहेको छ। पुरानो दल हुँदै गर्दाखेरि आज चितवनमा के हुन्थ्यो, पुरानो दलको अधिवेशनमा हुँदाखेरि कमसे कम एउटा गुटगत चाहिँ एउटा टिम बन्थ्यो होला, अनि त्यसले गुटहरूको बिचमा आपसी प्रतिस्पर्धा हुन्थ्यो होला, लेनदेन गुटका बिचमा हुनुहुन्थ्यो होला, त्यो छैन। हेर्नुहोस् न वातावरण हाम्रो चाहिँ कोही मान्छे कुनै नेतृत्वमा पुग्छु, केन्द्र सदस्य हुन्छु भनेपछि उसको स्वतन्त्र ऊ आफ्नै क्यापासिटीमा मात्रै बोल्ने, त्यसमा नेताले न कुनै आशीर्वाद दिइरहेको हुन्छ, न चाहिँ नेता त्यसको विरोधी भइरहेको हुन्छ, त्यो उसलाई अवरोध गर्ने काममा कुरा हुन्छ। त्यसो हुनाले यो कुरा चाहिँ हाम्रोमा धेरै फरक छ, यसलाई अलिकति सोच्नु ढङ्गले हेर्ने भने फरक छ। तर केही केही प्रवृत्ति व्यक्तिगत भने प्रवृत्तिहरू त कनेक्ट चाहिँ अरू पार्टीसँग पनि कसैका मिल्दै मिल्दैनन् भन्ने कुरा होइन। हामी पनि सबै यसै सोसाइटीमा छौँ, हामी पनि चाहिँ हाम्रो जुटै हामीले कार्यक्रमहरू बनाउनलाई त्यसका लागि पनि कार्यक्रमहरू बनाउने काम कसरी जाने भन्ने बारेमा त अझ पनि छलफल गर्नु बाँकी नै छ।
यो महाधिवेशनले पार्टीको नयाँ नेतृत्व पनि चयन गर्नेछ, यसको लागि सर्वसम्मत बनाउनको लागि केही प्रयासहरू पनि भएको छन् या निर्वाचनबाटै सबै कुराहरू टुङ्गिन्छन्?
नेतृत्व अब नेतृत्व हुनाले समर्थन नेतृत्वको बोडी भन्दै गर्दाखेरि केन्द्रीय कमिटी भयो, त्यो केन्द्रीय कमिटीमा सर्वसम्मतको प्रयास अथवा सर्वसम्मत हुन नसके पनि कमसे कम विभिन्न फ्लोहरू विभिन्न प्रवाहहरू पार्टीमा कसरी जाने आए तिनको तिनलाई तिनको एउटा हिस्ट्रीलाई बुझेर पनि उहाँहरूको प्रतिनिधित्व केन्द्रीय कमिटीमा हुनुपर्छ भन्ने एउटा आवाज आएको छ। त्यो एउटा डेमोक्रेटिक ढङ्गले पनि हेर्ने भने पनि त्यो के कुरा हो, हामीले हाम्रो इमोसनको हिसाबले हेर्ने हो भने पनि ठिक कुरा हो, अनि त्यसपछि हाम्रो जनसमर्थनको हिसाबले पनि हेर्ने हो भनेपछि त्यो कुरा ठिक हो। त्यसो भन्नाले त्यसरी फेरि पनि केन्द्रीय एउटा बडी बनाउँदैछौँ, खास गरी नेतृत्वमा खास टप लिडरसिपमा त हाम्रो कुनै समस्या नै छैन। हाम्रो सभापति आदरणीय रवि लामिछाने हुनुहुन्छ, उहाँकोलाई त्यो के अरे चुनौती दिने कुरा कसैले सक्ने पनि कुरा छैन, किनभने उहाँको भूमिका त धेरै चाहिँ फरक छ, धेरै माथि छ। उहाँले त्यो ढङ्गले हाम्रो कसैले सोच्ने कुरा भएन। अनि वरिष्ठ नेता हाम्रो प्रधानमन्त्रीज्यूलाई हुनुहुन्छ, उहाँहरूका सन्दर्भमा चाहिँ कसैले म पनि यस्तो हुन चाहन्थे भन्ने पनि सोच्दैन, किनभने यो एउटा एक किसिमको सेटिङमा मिलिरहेको छ कि आफै मेन्टल्ली अथवा साइकोलोजिकली सम मान्छे आफै सेट भएको छ कि आफ्नो ठाउँमा लागि।
त्योभन्दा तलका पदहरू सर्वसम्मत हुने सम्भावना कतिको छ?
सर्वसम्मत के के ठाउँमा सर्वसम्मत होला, तर मलाई सर्वसम्मत हुँदा राम्रो हुने सर्वसम्मत नहुँदा नराम्रो हुने भन्ने कोणबाट म व्यक्तिगत रूपले मलाई सोध्ने हो भने म त्यो कुरामा विश्वास गर्दिनँ। म त्यो पदमा जान केन्द्र सदस्य म हुन चाहन्छु भन्ने अब हेर्नु न, भूगोलबाट हामीले खुल्लामा तिनजना मात्रै हाम्रो चाहिँ भूगोलबाट आउँछ होइन, त्यो तिनजना मात्रै बोल्न कामयाब हुन्छन् छन् भन्ने कुरा तिनजनाले मात्रै चाहिँ केन्द्र कमिटीको अपेक्षा गर्छन्, अरू बाँकी चुप लाग्छन् भन्ने कुरा पनि हुँदैन कि। त्यसो हुनाले उहाँहरू सबै प्रतिस्पर्धा गरौँ, जो जो जसको आकाङ्क्षा प्रतिस्पर्धा गरौँ र हलले निर्णय गरोस्। यो कुरालाई चाहिँ सर्वसम्मत हुनुभन्दा यो धेरै नराम्रो कुरा हो भन्ने लाग्दैन मलाई, यो अझ राम्रो पनि हुनसक्छ प्रतिस्पर्धात्मक। कमसे कम राम्रो मान्छे हामीले देखेको राम्रो भन्दा पनि अथवा छलफलबाट आएको राम्रो भन्दा पनि जनताले नै अथवा सरी कार्यकर्ताहरूले नै प्रतिनिधिहरूले नै राम्रो भनेको मान्छे पनि अझ हामीले सोचेको भन्दा राम्रो हुनसक्छ। त्यसो हुनाले यो कुरालाई चाहिँ स्वाभाविक रूपले हेर्छ।
पार्टीको लोकप्रियता र संगठनात्मक मजबुत बीच अझै पनि दूरी देखिन्छ, महाधिवेशनले यो दूरीलाई घटाउन सक्ने सम्भावना कतिको छ? यहाँहरू केही होमवर्क गर्नुभएको छ?
तपाईँले भन्नु खोज्नु भएको यो संगठनात्मक रूपले हाम्रो लोकप्रियतालाई सांगठनिक रूपले म्यानेज गर्न सकेका छैन भन्नु खोज्नु भयो?
मैले भनेको जस्तै निर्वाचन ताकाको कुरा, यहाँहरूको लोकप्रियताका कुराहरू एकातिर थिए तर त्यो अनुरूप संगठन बन्न सकेको थिएन, अझै पनि धेरै ठाउँ बाँकी छ नि, यसलाई चाहिँ कसरी म्यानेज गर्नुहुन्छ?
पार्टीको आफ्नो सीमा बढ्दै जान्छन्, सीमा आफ्नो नयाँ नयाँ सीमा, पार्टी भनेको एउटा भावना पनि हो, भाव पनि हो, त्यो विस्तार हुँदै जान्छ र त्यो विस्तार हुँदै जाने सन्दर्भमा संगठन भनेको त्यसलाई म्यानेज गर्ने कुरा हो। त्यसै कारण त्यो म्यानेजमेन्टको सँगसँगै चाहिन्छ म्यानेजरियल, त्यसका लागि चाहिँ हाम्रो क्यापासिटी चाहिन्छ। त्यस्तो भनेको हामी संगठन थ्रु नै गर्न हामीले संगठन गर्न सक्नुपर्छ। हामी पार्टी विस्तार सँगसँगै हामी साङ्गठनिक स्वरूप पनि स्वरूपमा पनि खास गरेर आकारमा ठुलो होला, अनि त्यसपछि अलिकति छलफलको उसमा विषयहरूमा फरक होला, यो चाहिँ यसमा हामी अगाडि बढिरहेको छौँ, यो पनि गर्छौँ।
अहिले एउटा कुरा के देखिएको छ भने रासोपा आन्दोलनको पार्टी हो या शासनको विकल्पको पार्टी हो भन्ने प्रश्न उठिरहेको छ, यहाँहरू महाधिवेशनपछि यसको उत्तर दिन सक्ने अवस्थामा हुनुहुन्छ?
अहिले अहिले बेसिकल्ली अहिलेसम्म आन्दोलनकै पार्टीको रूपमा हामी हाम्रो बोर्ड नेचर पनि आन्दोलनको पार्टीको रूपमा पहिले अहिलेसम्म थियो, अब यसलाई हामीले संस्थागत गरेर हामी चाहिँ राजनीतिक पार्टी र शासकीय पार्टीको रूपमा हामीलाई यसलाई चाहिँ हामी यसको नेचरलाई चाहिँ सबैभन्दा महत्त्वपूर्ण आजको हाम्रो ऐतिहासिक अधिवेशन यसकारण पनि भनिरहेको छौँ कि हाम्रो ठ्याक्कै हामीले हाम्रो नेचरलाई पनि चेन्ज गर्नुपर्छ। आन्दोलनको नेचरलाई हामीले चाहिँ अब शासकको शासकीय म्यानेजमेन्ट कसरी गर्न सकिन्छ त्यसको आधारमा हामीले आफ्नो सङ्गठन बनाउनु पर्दैछ। त्यो भन्नाले त्यो हकीकतहरू हामी बिस्तारै सिद्ध हुँदैछ, त्यस कारण यो ऐतिहासिक महाधिवेशन यस कारण पनि हामीले चाहिँ भनेको हो यसलाई।
हामी कुराकानीको अन्त्यमा छौँ, यहाँले अन्तिम समयमा आएर विधानलाई समावेशी बनाउनु भयो,
हजुर
केही त्रुटि थियो?
होइन, भन्नाले बिचमा विभिन्न फ्लोबाट मान्छेहरू साथीहरू पार्टीमा एकै ठाउँमा आइसकेपछि एउटा त्यो समावेशिताको कुनै कुनै क्षेत्रमा हामीले कमीहरू थिए, त्यस कारण त्यसलाई समावेशितामा ढाल्न, किनभने त्यहाँ चाहिँ हामीले अपेक्षा गरी त्यो महिलाहरूको सङ्ख्या थिएन, दलित साथीहरूको सङ्ख्या थिएन, अथवा त्यो जनजाति साथीहरूको सङ्ख्या थिएन, त्यसलाई अब हामीले सच्याउने मौका पनि यो हो। त्यो त्यति बेला हामीले एडहक कमिटीमा त्यो काहीँ काहीँ हामीले आफैले कमजोरी महसुस गरेका छौँ, त्यसलाई हामी चाहिँ सच्याउनको लागि पनि हामीले यो अहिले विधानमा हामीले समावेशितालाई अलिकति बढी महत्त्व दिएका छौँ।
हजुर, हुन्छ डाक्टर साहब, हामीलाई समय दिनुभयो, यहाँलाई धन्यवाद।
धन्यवाद यहाँलाई।
आजको कार्यक्रममा हामीले कुराकानी गर्यौं चितवनमा भइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनका सन्दर्भमा केन्द्रित रहेर राष्ट्रिय स्वतन्त्र पार्टीका नेता माननीय डाक्टर तारा जोशीसँग। यसै कुराकानी सँगसँगै सरोकार कार्यक्रम यहीँ पूरा हुन्छ। प्राविधिक मित्र रमा वाग्लेलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु। नमस्ते।